आज त्यसैलाई दोस्रो स्टेप आज मैले 3 देखि 7 सम्म दोस्रो तिमोथी 1 अध्यायको अनि मसँग स्लाइड छ, स्लाइड हेरेर हामी अगाडि बढ्नेछौँ। देखिन्छ राम्ररी
हजुर, देखिन्छ
प्रमिस अफ लाइफ, जीवनको
जीवन
प्रतिज्ञा, त्यो कुरा हामीले गएको हप्ता पनि हेरेका थियौँ, अनि विशेष गरी 2:1 र 2 पद हेरेको थियौँ गएको हप्ताभन्देखि। अनि हामी आजको विषयमा जाने थियौँ। हामीले विचार गरेको कुरा चाहिँ अहिलेसम्म तिमोथी झ्यालखानबाट यो पत्र लेख्दैछन् अनि उनको अन्तिमको समय उनलाई थाहा भएको छ, अनि अन्तिमको समयमा परमेश्वरको मण्डलीको अगुवापनको जिम्मा चाहिँ तिमोथीलाई इम्पार्ट भन्दाखेरि सार्नलाई टोर्च इम्पार्ट भनौँ न भनेको चाहिँ त्यो जुन जिम्मा छ एउटा अगुवाको त्यो चाहिँ तिमोथीलाई दिने वचनको रूपमा यो हामी देख्दछौँ। अनि सबै किसिमका कुराहरू त्यतिखेर उनलाई पवित्र आत्माले दिएअनुसार उनले त्यहाँ व्यक्त गरेको हामी देख्दछौँ। त्यसैले विशेष गरिकन आजको विषयहरू यो 4 विषय त्यसमा 7 पद 3 देखि 7 सम्मको पदहरूमा हामी 4 विषयलाई विचार गर्छौँ। अनि त्यो चा यो जीवनको प्रतिज्ञाको कुरालाई अर्को 4 भाग हामी यसमा हेर्छौँ। पहिलो चाहिँ आनन्द र आँसु अथवा जोय एन्ड टियर्स त्यो भयो। दोस्रो चाहिँ निष्कपट विश्वास। वास्तवमा तिमोथीमा पहिलो तिमोथीमा पनि हामीले यो निष्कपट विश्वासको सम्बन्धमा धेरै नै गहिरो प्रकारले अध्ययन गरेको थियौँ। शुद्ध विवेक, निष्कपट विश्वास होइन, अनि हृदयको कुरा पनि छ त्यहाँ। त्यो पहिलो तिमोथी 1:5 पदमा हामीले अलिकति गहिरेर हेरेको थियौँ त्यो होइन, अनि त्यो निष्कपट विश्वास यहाँ दोस्रो तिमोथी 1:5 पदमा पनि हामीले त्यो कुरो यहाँ देख्छौँ। अनि त्यसपछि 6 पदमा तिमोथीका वरदानहरू अनि वरदानहरूको सम्बन्धमा पनि यहाँनिर अलिकति शिक्षा हामी देख्दछौँ। अनि अन्तिममा चाहिँ 4थोमा चाहिँ बास गर्नुभएको आत्मा। वास्तवमा यो अङ्ग्रेजीमा चाहिँ इन्डोइलिङ होली स्पिरिट भन्छ, इन्डोइलिङ स्पिरिट भन्छ। तपाईँलाई यही कुरालाई अङ्ग्रेजीमा भन्दाखेरि चाहिँ जोय एन्ड द टियर्स, सिन्सियर फेथ। वास्तवमा यो सिन्सियरको बारेमा मैले तपाईँलाई धेरै अगाडि सिकाएको थिएँ। विदाउट व्याक्स, सेयर भनेको चाहिँ व्याक्स, सिन्सियर भनेको विदाउट व्याक्स भनेर होइन। विश्वास चाहिँ कुनै खोट बिनाको भन्ने अर्थ यसमा लाग्छ, निष्कपट विश्वास भनेर नेपालीमा हामी भन्छौँ। अनि तिमोथीको वरदानहरू अनि यसको सम्बन्धमा कति शिक्षाहरू छन्। अनि वास्तवमा यी 4 पोइन्टहरू चाहिँ तिमोथीको जीवनमा भएका उनको चारित्रिक कुरा, उनको स्वभाव र उनले कसरी यो कुरालाई चाहिँ एज अ क्रिस्चियन लिडर अथवा पास्टर जवान अवस्थामा पनि परमेश्वरको आत्माबाट नयाँ जन्म पाएपछि रूपान्तरण, कन्भर्ट भन्छ अङ्ग्रेजीमा, यो कुराहरू हरेक व्यक्तिमा हुनसक्छ। अनि त्यही कुरा चाहिँ तिमोथीमा छ। पावलले त्यो कुरालाई सम्झाउँदै उनलाई अझै निर्धक्क हुन, जस्तोसुकै परिस्थिति सामना गर्नलाई उत्साह दिइराखेको हामी यहाँनिर देख्दछौँ। सो यही विषयहरू हामी हेर्दै जान्छौँ, जसै हामी आजको खण्डमा हेर्छौँ यो विषयहरू होइन। त्यसैले सर्वप्रथम म तपाईँलाई फेरि 1 देखि 2 तिमोथी 1 अध्यायको 1 देखि 7 सम्म नै म पढ्न चाहन्छु। अनि यहाँ यस्तो लेखेको छ, ख्रिस्ट येसुमा भएका जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येसुको प्रेरित पावलबाट, दुई पदमा एक अध्यायको दोस्रो तिमोथी, मेरो प्रिय बालक तिमोथीलाई परमेश्वर पिता र हाम्रो प्रभु येसु ख्रिस्टबाट अनुग्रह कृपा र शान्ति। अनि तीन पदमा, तिनदेखि सातसम्म चाहिँ आज विशेष हामी हेर्नेछौँ, जब म तिमीलाई निरन्तर प्रार्थना के अरे आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु जसको सेवा मेरो पिता पुर्खाले गरे झैँ म शुद्ध विवेकले गर्दछु। चार पद, तिम्रो आँसु सम्झना सम्झदा रात दिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ र म आनन्दले भरिन सकुँ। पाँच पद, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो तिमीले तिम्री बजै लुइसमा थियो, पहिले तिम्रो बजाइ लुइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। छ पद, यसै कारण म तिमीलाई याद दिलाउँछु कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख। साथमा, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम आत्मसंयमको आत्मा दिनुभएको छ। अनि यति चाहिँ हामीले यहाँसम्म आज हेर्नेछौँ, यी कुराहरूलाई विचार गर्छौँ। त्यसैले मैले तपाईँलाई यो चारवटा पोइन्ट जो चाहिँ पावलले आफ्नो जीवनको अन्तमा दिन गन्ती गर्दै गर्दा, होइन कुनै पनि समय परमेश्वरले उनलाई चाहिँ यो संसारबाट लानुहुन्छ भन्ने उनलाई पक्का थाहा भइसकेपछि, रोमी झ्यालखानमा एकदमै कठिन अवस्थामा तपाईँलाई मैले अलिकति डिस्क्राइब गरेको थिएँ, वास्तवमा त्यो परिस्थिति हामीले यसो पिक्चर गर्नुपर्छ। 10 फिट गहिरो, 10 फिट चौडा, अनि झ्यालस्याल छैन, खाल्टो, डन्जन भन्छ त्यसलाई, अनि त्यसको चाहिँ माथि प्वाल हुन्छ, सानो सिँढी हुन्छ त्यहाँभित्र पस्ने, अनि कति भयानक परिस्थितिमा पावललाई राखिएको थियो। परमेश्वरको भरपुरी, सर्वशक्तिमान परमेश्वरको शक्तिको अनुभव हुँदा हुँदै पनि शारीरिक परिस्थिति र अवस्था भने पावलको यति कठिन परिस्थिति थियो। अनि त्यो कुराले हामीलाई धेरै कुरा सिकाउँछ कि हाम्रो जीवनमा परमेश्वर हुँदा हुँदै, उहाँको भरपूर जीवन हुँदा हुँदै, यो संसारिक अवस्थाको दुःख भोगहरूमा हामीमा हुन पनि सक्छ, तर हाम्रो एटिच्युड भन्छ अङ्ग्रेजीमा, मनोधारणा, हाम्रो सोच विचार, हाम्रो त्यसप्रतिको जिम्मेवारी कस्तो हुनुपर्छ, प्रतिक्रिया कस्तो हुनुपर्छ, यो कुरो एकदमै जरुर सिक्ने विषय छ। त्यसैले यो पहिलो तिमोथी के अरे दोस्रो तिमोथी पढ्दै गर्दा हामीलाई एउटा कुरा थाहा हुनुपर्छ, वास्तवमा परमेश्वरमा बोलाइएकाहरू, पवित्र आत्माबाट नयाँ जीवन पाएकाहरू, परमेश्वरबाट सजीव बनाइएका, माथिको अनुग्रहबाट नयाँ जन्म पाएका, ख्रिस्टको आत्मा, पवित्र आत्मा उसको हृदयमा रहनु भएको, अनि ऊ पूर्ण रूपमा परिवर्तन भएको व्यक्ति मात्र ख्रिस्चियन हुन्छ। अनि त्यस्तो व्यक्ति जब संसारिक सर्कमस्टान्सेस भन्छ परिस्थितिमा यति दुःख भए पनि उसले परमेश्वरको निम्ति जुन बोलावट पाएको छ त्यसमा ऊ निश्चल भएर, कतै अटल भएर त्यसमा यताउता अल्मलिएको छैन, न नै भावनामा छ, न नै आवेगमा छ, न रिसमा छ, न निराशमा छ। यो कुरो एकदम हामीलाई सिकाउने विषय हो। धेरै अरू कुराहरू यसमा हामी आज हेर्दै जानेछौँ। फास्ट गरेर, वास्तवमा तिमोथीको सेवाकाई मण्डलीलाई अगुवाई दिने काम को सम्बन्धमा, अनि त्यो पावलले अब छोडेर जाने भइसकेपछि जति पनि कुराहरूको सामना तिमोथीले गर्नुपर्नेछ, अनि त्यो त्यसमा अनि हामीले अघिदेखि नै भनिराखेको कुरा चाहिँ के थियो भने पावल द्वारा परमेश्वरले तिमोथीलाई चाहिँ एउटा सल्लाह होइन, सुझाव होइन, तर आज्ञा दिनुहुन्छ, निर्देशन गर्नुहुन्छ, परमेश्वरको वचनद्वारा सम्झाउनुहुन्छ भनेर हामीले हेरिरहेका छौँ। अनि पावल एफिसीको मण्डलीको सेवाकाईमा तिमोथी विश्वासयोग्य हुन सकुन्, हामीलाई थाहा छ, मैले घरिघरि तपाईँलाई भनेको छु, एफिसीको मण्डलीमा अनि उनीहरूलाई सही बाटो, मण्डलीलाई सही स्थापना, त्यहाँका समस्याहरूलाई नामेट गर्ने कामको लागि पावलले त्यो जिम्मा दिएर त्यहाँ राखेको हुन्छ। अनि त्यो कुरो चाहिँ हामीले सम्झनु पर्छ जहिले पनि। त्यसैले यहाँनिर जति कुराहरू पनि पावलले भन्दै जान्छन् उत्साहको रूपमा अथवा उनलाई आज्ञाको रूपमा, निर्देशनको रूपमा, यहाँनिर एउटै कुरा के छ भने ताकि पावल तिमोथी चाहिँ तयार हुन सकुन्, आउन सक्ने सबै किसिमका कष्ट दुःख जस्तो परोस्, राम्रो नराम्रो फेस गर्न तयार हुन सकुन् र परमेश्वरको बोलावटलाई विश्वासयोग्य प्रकारले पुरा गर्न सकुन्। त्यही कुरा नै दोस्रो तिमोथी 1:3-7 पदहरूमा हामीले हेरिराखेका छौँ। त्यसैले वास्तवमा यो यो धन्यवाद भन्ने शब्द यहाँ हामी देख्छौँ। तपाईँलाई 1 पदमा मैले पढ्दै गर्दाखेरि, 3 पदमा त्यहीँबाट सुरु गरौँ। अब हामी पहिलो पोइन्टमा हेर्छौँ आनन्द र आँसु, 3 र 4 पदमा हुन्छ। अनि विशेष 3 पदमा हेर्दाखेरि यहाँ के छ भने, जब म तिमीलाई निरन्तर प्रार्थना आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म तिमीलाई धन्यवाद दिन्छु यसको सेवा, जसको सेवा मेरो पिता पुर्खाले गरे झैँ म शुद्ध विवेकले गर्दछु। म परमेश्वरलाई, माफ गर्नुहोस्, परमेश्वरलाई धन्यवाद दिन्छु जसको सेवा मेरो पिता पुर्खाले गरे झैँ म शुद्ध विवेकले गर्दछु। यति कुरामा पावलले धेरै कुराहरू समेट्छन् यहाँनिर। एउटा कुरा पिता पुर्खाले पनि सिद्ध शुद्ध विवेकले परमेश्वरको सेवा गरेको कुरा छ, किनभने पावलको पिता पुर्खा भनेको त यहुदीहरू थिए। त्यसैले येशु प्रभु नै संसारमा आएर बलिदान भएर नमर्दाखेरि संसारमा यहुदी जाति, परमेश्वरको जाति, अनि ती सबै यहुदी जाति खराब थिएनन्। अनि यहुदी जाति हामीले मोसाको बारेमा, अब्राहमको बारेमा, अरू कतिजना यहुदीहरूको बारेमा हामीले पढ्छौँ, उनीहरू विश्वासयोग्य परमेश्वरमा थिए। त्यही कुरो यहाँ सम्झन्छन्, उनले आफ्नो पिता पुर्खाको कुरा सम्झन्छ पावलले। अनि त्यो उदाहरणको रूपमा आफैलाई पनि म शुद्ध विवेकले सेवा गर्छु भन्ने एउटा शब्दले यसलाई धेरै कुरा बोल्छ। यसले त्यो परमेश्वरको सेवा, परमेश्वरलाई गर्ने प्रार्थना, जबसम्म तपाईँ र मेरो विवेक शुद्ध छैन, हामीले परमेश्वरको सेवा गरेको परमेश्वरलाई ग्रहण योग्य हुँदैन। त्यो कुरो उनले यहाँनिर भन्न खोजेको छन्। मैले एउटा तपाईँलाई मैले एउटा कोट भन्न लागेको थिएँ, यो कोट सुरुमा भन्ने विचार गरेको थिएँ, अहिले तपाईँलाई भन्छु अङ्ग्रेजीमा। परह्याप्स द ग्रेटेस्ट डिस्कभरी इन ह्युमन हिस्ट्री इज द्याट यु बिकम वाट यु थिङ्क अबाउट मोस्ट अफ द टाइम। भनेको मतलब चाहिँ, मान्छेले जे विचार गर्छ त्यही ऊ हुन्छ। यु बिकम, जे विचार गर्छ त्यही हुन्छ। धेरै जस्तो समय उसको मनमा कुन कुरा चाहिँ आइराख्छ त्यो नै त्यो मान्छे हुन्छ भन्न खोजेको यसले। द टु फ्याक्टर्स द्याट मोर देन एनिथिङ एल्स डिटर्मिन वाट ह्यापन्स टु यु, अरू सबै कुरो भन्दा तपाईँको जीवनमा के हुन्छ भन्ने कुरा, दुईवटा कुरा हुन्छ भन्छ यहाँ, दुईवटा तथ्य छ भन्छ इन योर लाइफ। त्यो चाहिँ के छ यहाँ भन्दाखेरि, वाट यु थिङ्क अबाउट, हाउ यु थिङ्क अबाउट, त्यो दुईवटा डिटर्मिन गर्ने फ्याक्टर कि तपाईँको जीवनमा के हुन्छ भनेको चाहिँ, तपाईँले के विचार गर्नुहुन्छ अनि तपाईँले कसरी विचार गर्नुहुन्छ। त्यसले त्यो मान्छे जस्तो विचार गर्छ त्यो त्यस्तै मान्छे हुन्छ। अनि यहाँ पावलको कुरा गर्दै गर्दा चाहिँ हामीले भर्खरै के पढ्यौँ भने शुद्ध विवेकको कुरा गर्यो, होइन? यहाँनिर यो होइन तिनमा, म शुद्ध विवेकले गर्दछु, परमेश्वरको सेवा चाहिँ शुद्ध विवेकले गर्दछु भनेपछि त्यो विवेकको कुरा चाहिँ कहाँबाट आयो त? सोचबाट आयो। त्यसैले हामीले खासमा यो कमेन्ट्रीहरूमा चाहिँ मैले पढ्दा के छ भने, जब म तिमीलाई निरन्तर प्रार्थना आफ्नो प्रार्थनामा सम्झन्छु भन्दाखेरि, यो सम्झने बित्तिकै भन्दाखेरि चाहिँ के हुन्छ भने नि, पावलको तिमोथीसँग एउटा आत्मिकी बाउ छोराको रूपको आत्मिकी बाउ छोरा होइन, यो शारीरिक बाउ छोरा होइन, आत्मिक बाउ छोरा। जब जब पावललाई तिमोथीको सम्झना आउँछ, उसलाई त्यो तिमोथीप्रतिको प्रेम र तिमोथीको जीवनमा भएका सम्पूर्ण गुणहरू र उसको अवस्थाहरू याद आउँछ, ऊ प्रेमले भरिन्छ र उसले प्रार्थना गर्छ, किनभने प्रार्थनामा सम्झन्छु होइन, म परमेश्वरलाई धन्यवाद दिन्छु। अनि यो अनुवाद के भन्छ, यो कमिटीहरूमा के छ भने, ग्रिक भाषालाई सही प्रकारले अनुवाद गर्ने हो भने यो धन्यवाद दिने कुरा चाहिँ एउटा, यो अनुवाद चाहिँ सिम्पल खालको भयो। खास त्यहाँ भन्नु खोजेको चाहिँ बहुतै आनन्दित हुन्छु, जस्तो कहिलेकाहीँ परमेश्वरप्रति आनन्दित हुनु भनेको पनि परमेश्वरलाई धन्यवाद दिनु, प्रफुल्ल हुनु, यो कुरा पनि आउँछ यहाँनिर, होइन? तपाईँलाई थाहा छ, कसैको तपाईँले कोही, वास्तवमा यो पढ्दै गर्दा मेरो जीवनमा धेरै प्रश्न आयो, त्यो के हो भने, म विश्वास गरेको 43 वर्ष भयो, 44 वर्ष, 44 वर्षको अन्तरालमा मैले कतिजनालाई तिमोथी बनाएँ। हाम्रो तिमोथी छ, मेरो पावल थियो कि थिएन, यो एकदमै महत्त्वपूर्ण कुरा छ। हामी त के छ भने, संसारले चाहिँ हामीलाई के सिकाउँछ भने, सकेसम्म छिटो हामी चाहिँ मुख्य सर्वे सर्वा बन्ने, हामी कसैलाई मान्न चाहँदैनौँ, कसैको अधीनमा बस्न चाहँदैनौँ, तर हाम्रो अधीनमा अरू हुनुपर्छ भन्ने सोच्छौँ। तर यो कुरो त्यसै हुँदैन, जबसम्म हामीमा शुद्ध विवेक र परमेश्वरकै हृदय र प्रेम हुँदैन, त्यो हुन सक्दैन। त्यसैले बाइबलको कुरा हामीले बुझ्नु पर्यो, हामी कसैको अधीनमा बसेर, मेन्टोर भन्छ नि अङ्ग्रेजीमा, कसैको अधीनमा बसेर सिक्नु पर्यो, अनि त्यो सिकाउने मान्छे त्यो मान्छेलाई आफ्नो छोरा जस्तै प्रेम गर्नु पर्यो, जसरी यहाँ पावलको सम्झनाले उसलाई आनन्दित गराउँछ र परमेश्वरप्रति ऊ चाहिँ प्रफुल्ल भएर धन्यवादी हुन्छ। अनि त्यो परमेश्वर जसलाई धन्यवादी र त्यसमा आनन्द हुन्छ, जसको सेवा चाहिँ पावलको पिता पुर्खाले गरेको जस्तै शुद्ध विवेकले ऊ गरिरहेको छ। दोस्रो पोइन्ट यहाँनिर के देख्छ भने, पावलले शुद्ध विवेकले प्रेम गरेको होइन, अनि हाम्रो यसमा विषय चाहिँ के छ भने, आनन्द र आँसु, त्यहाँनिर आनन्दको कुरा आयो, परमेश्वरमा आनन्द होइन। अर्को कुरा चाहिँ के छ यहाँ 4 पदमा, तिम्रो आँसु सम्झाउँदा रात दिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ र म आनन्दले भरिन सकौँ। वास्तवमा यो पावल तिमोथीलाई पत्र लेख्दै गर्दा उनलाई सम्झिएर तिमोथीको जो परमेश्वरप्रतिको सेवा छ त्यसको निम्ति चाहिँ पावल आनन्दित भएका छन्, परमेश्वरप्रति धन्यवादी भएका छन् होइन, त्यो कुराको अनुभवले उनी भर गदगद भइराखेका छन्। यो कुरो हामीले कल्पना गर्न सक्छौँ, फेरि पनि तपाईँले सम्झिराख्नुहोस्, पावलले पत्र लेख्दै गर्दाखेरि ऊ चाहिँ एउटा खाल्टोमा, झ्यालखानमा साङ्लाले बाँधिएर, अनि दिन गन्ती घन्टा गन्ती गरेर यो संसार छोड्ने क्रममा लेख्दैछन्। तर कति फोकस पावल, कि परमेश्वरमा कति निश्चित, किनभने त्यो परिस्थितिले उनलाई कति पनि विचलित गराएको छैन। हामी त के छ भने, मेरो चाहिँ घर सानो भयो अथवा मेरो घर ठुलो भएन, म अरूको दाँजोमा बराबरी भइनँ, यो कुराको बढी चिन्ता हुनसक्छ कतिचोटि होइन। तर यहाँ पावलको त के पनि छैन, त्यो भाके कुरामा पनि झ्यालखानमा छ, बुझ्नुहुन्छ? त्यसैले परमेश्वरलाई विश्वास गर्ने व्यक्ति र परमेश्वरको उद्देश्यको निम्ति जिउने व्यक्तिको बारेमा सोच्दै गर्दाखेरि, होइन हाम्रो घरै नहुनु, हाम्रो केही नहुनु भन्ने कुरा होइन, तर प्रायोरिटी कहाँ छ, फोकस कहाँ छ, हाम्रो जीवन के हो, यो सबभन्दा बढी आफैलाई जाँच्ने विषय हो। हामी जो धेरै वर्षदेखि विश्वास गरिरहेछौँ हामीले आफैलाई जाँच्ने पनि विषय हो। त्यसैले यहाँनिर के छ भने प्रश्न आउँछ, तपाईँ र मेरो तिमोथीलाई हामी कसरी प्रेम गर्छौँ? उनीहरूको विश्वासको निम्ति सम्झने बित्तिकै प्रार्थना हामीले गर्छौँ त, कसरी प्रार्थना गर्छौँ? भेट्ने बित्तिकै के विचार गर्छौँ? अब एउटा कुरा के हुन्छ भने हामीले तिमोथी चाहिँ पर्फेक्ट हुनुपर्छ, अथवा हामीले जसले हामीलाई मेन्टोर गर्छ एउटा पास्टर अगुवा जसले हामीलाई सिकाउँछ त्यो पर्फेक्ट हुनुपर्छ, त्यो धेरै शिक्षित हुनुपर्छ भन्ने पनि सोच हुनसक्छ। कोही पनि पर्फेक्ट छैन, पावलले पनि जीवनमा गल्ती गर्छ, तर उसको उद्देश्य पर्फेक्ट छ, उसको विश्वास पर्फेक्ट छ, उसको लक्ष्य पर्फेक्ट छ, त्यो कुरो सबभन्दा मुख्य हो। त्यसैले हामीले कहिले पनि तिमोथीलाई पर्फेक्ट पाउँदैन, उसकोमा समस्याहरू हुन्छन्, तर उसले समस्या बुझेपछि त्यसलाई त्यागेर पश्चाताप गरेर सही बाटो हिँड्न चाहन्छ कि चाहँदैन, त्यो कुरो मुख्य हो। धेरै विषय मेरो मनमा आउँछ जब मैले यो तिमोथी अगुवाई गर्ने विषयमा मेरो सोचाइ आउँछ, अरू मान्छेहरूको जीवनमा परमेश्वरको सेवा भइराखेको छ कि छैन भन्ने बारेमा हामी सोच्न थाल्छौँ, मेरो मनमा धेरै कुरा आउँछ। कतिचोटि मान्छेहरूले सुसमाचार दिएर आफ्नै मान्छेलाई विश्वासमा ल्याउन नसकेको अवस्था उसको आफ्नो गल्ती पनि नहुनसक्छ, र कतिचोटि हामीले के विचार गर्छौँ भने यो मान्छे मेरो तिमोथी कसरी भन्नु, यो त आफ्नो मान्छेलाई पनि विश्वास ल्याउन सकेको छैन, अहिलेसम्म उसको कसैले पछि लाग्दैन। मलाई थाहा छ कति धेरै मान्छेहरूले आफ्नै छोराछोरी आफ्नै आमा बाउलाई विश्वासमा ल्याउन पनि सक्दैन किनभने उसको आफ्नो गल्ती पनि हुँदैन। त्यसो भन्दै गर्दा हामीले ल्याउनु पर्दैन भन्ने होइन, हामीले जाँचे के भन्छ यो अङ्ग्रेजीमा जजमेन्टल भन्छ नि, यो एउटा अर्को रोग हो। हामी सबै आफूलाई हेर्दैनौँ, अरूलाई जजमेन्टल गर्छौँ। तर तपाईँलाई मैले सम्झाउन खोजेको चाहिँ के छ भनेदेखि हामी परमेश्वरको अगुवा बनेर परमेश्वरको सेवाको निम्ति अरू अगुवालाई डोर्याउने व्यक्तिहरू हुन सक्नुपर्छ। त्यसकारणले जब हामी त्यो हाम्रो कोही तिमोथी छ हामीले कसैलाई सिकाइराखेका छौँ उसको बारेमा सम्झना गर्दाखेरि हाम्रो अनुभव कस्तो हुन्छ, हामी प्रफुल्ल हुन्छौँ। अब तपाईँलाई म के भन्छु भने तपाईँले पर्फेक्ट तिमोथी खोज्नुभयो भने पहिला पाउनुहुन्न, तपाईँले बनाउने हो, पहिला तपाईँको जीवन उसले हेर्छ, तपाईँ सबै कुरामा तथस्थ हुनुहुन्छ, तपाईँले गरेको गल्तीमा पनि तपाईँ अनेस्ट हुनुहुन्छ, उसको अगाडि त्यो गल्ती पनि मानलिनुहुन्छ। जब मान्छेले गल्ती नै मान्दैन नि त्यो मान्छे छोपछाप गरेर, त्यो मान्छे त खास पवित्र आत्माको अगुवाईमा लागेकै हुँदैन। जो मान्छे पवित्र आत्माको अधीनमा हुन्छ परमेश्वरलाई आफ्नो जीवन सुम्पिन्छ उसले आफ्नो कमजोरी मानिलिन्छ, उसले यस्तो सोच्दैन कि ए मान्छेले थाहा पाएपछि त मलाई के भन्ला, किनभने हामी त परमेश्वरबाट क्षमा पाएर मात्र परमेश्वरको अनुग्रहले हाम्रो जीवनमा काम गरेर मात्र हामी परिपक्व हुन सक्छौँ, हामी क्रिस्चियन हुन सक्छौँ। कुनै पनि व्यक्ति आफ्नो शक्तिले हुन सक्दैन, अनुशासनले कोही मान्छे असल स्वभाव देखाउन सक्ला तर उसको जीवन परिवर्तन हुँदैन। हामीले सिकेका थियौँ नि मेटामोर्फोसिस फर्म एन्ड ट्रान्सफर्म भनेर, हिजो अस्ति मात्रै सिकेको कुरा होइन। सो सबै कुरामा पावलको जीवनको मकसद भनेको थाहा छ तपाईँलाई, उद्देश्य एउटै हामी देख्छौँ, केवल परमेश्वरको सेवा गर्ने। त्यसैले उनी भन्छन् सकिन्छ भने सिङ्गल बस भनेर नि पावलले भन्छ, बे नगर पनि भनेको छ नि त पावलले त होइन, किनभने पावलको जीवनमा त श्रीमती पनि छैन, छोरछोरी पनि छैन, अनि जेलखानमा बसेर अब मरेपछि केही मतलब भएन। हामीले छोरछोरी भयो छोरछोरीको लोभ हुन्छ माया हुन्छ, अब उसको जिम्मेवारी कसरी पुरा गर्ने हुन्छ। अब यहाँनिर प्रश्न आउँछ, छोरछोरी भएको मान्छेले चाहिँ के गर्ने, परमेश्वरमा भरोसा गर्न सिक्नु पर्यो। त्यसैले यो तिमोथी र पावलको सम्बन्धको कुराबाट तपाईँलाई धेरै कुरा भन्न सक्छु, तर हाम्रो आजको विषयमा हामी निरन्तर अगाडि बढौँ। अर्को कुरा, यहाँ शुद्ध विवेकको सेवाको कुरा पावलले यहाँ निकालेका छन्। यहाँ भन्न सकिन्छ पावलले सधैँ शुद्ध विवेकले प्रार्थना गर्थे, जब उनी प्रार्थना गर्थे उनको विवेक पहिला शुद्ध बनाउँथे। तपाईँ र ममा कुनै लोभ छ, कुनै घमण्ड छ, कुनै मान्छेहरूप्रति पूर्वाग्रह छ, कसैलाई क्षमा दिन नसकेको आत्मा छ, तपाईँले शुद्ध विवेकले प्रार्थना गर्न सक्नुहुन्न। त्यसकारण तपाईँले जबसम्म आफ्नो जीवनलाई पक्रिराख्नुहुन्छ, आफ्नो उद्देश्यलाई पक्रिराख्नुहुन्छ, आफ्नो सपनालाई पक्रिराख्नुहुन्छ, तपाईँ परमेश्वरको हुन सक्नुहुन्न। परमेश्वरको हुनलाई त के गर्नु, छोड्नु पऱ्यो, उहाँमा गएर सुम्पिनु पऱ्यो, उहाँले के भन्नुहुन्छ त्यो मान्नु पऱ्यो। त्यो गर्न नसकेको मान्छे परमेश्वरलाई खास पछ्याउन सक्दैन। त्यसैले यहाँनिर हामी देख्छौँ पावरको सबै कुरा सबै समय पर्फेक्ट छ भन्ने छैन नि, उनले पनि गल्ती गर्छ। तर परमेश्वरप्रति उनी धन्यवादी छन्, उहाँले दिनुभएको क्षमा र शुद्धकरण, पवित्रीकरण, सेङ्क्टिफिकेसन को निम्ति चाहिँ पावल परमेश्वरमा टोटल्ली भरोसा छन्। उनले गरेका जसुकै गल्ती होस्, परमेश्वरले उहाँको पुत्रको रगतले धुनु भएको कुरामा उनी निश्चय छन्। यही हिसाबले के हुन्छ, हामीले जसलाई तिमोथी बनाउँछौँ, जसलाई सिकाउँछौँ, उसको जीवनमा पनि हामीले केही कुरा कमजोरी देख्यौँ भने उनीहरूलाई शिक्षा दिनुपर्छ, उत्साह दिनुपर्छ, सिकाउनुपर्छ, अगाडि भन्नुपर्छ, अनि प्रार्थना गर्नुपर्छ र क्षमा दिनुपर्छ, र क्षमा परमेश्वरले दिनुहुन्छ र शुद्ध गर्नुहुन्छ भनेर, किनभने हामीले अगाडि बढाउनुपर्छ। तर यसो होइन कि यो मान्छेले कहिले ठिक गर्छ र म गर्छु, होइन, तपाईँको सेवाकाई तपाईँले गर्नुपर्छ। अनि यी सबै कुरा पावल किन तिमोथीलाई लेख्दैछन् त, यो प्रश्न हो जुन कुराहरू हामी पढिरहेको छौँ। भर्खर दोस्रो तिमोथीको एक अध्यायको एक तिनदेखि सातसम्म, एकदेखि सातसम्म हेर्दै गर्दा पनि यति धेरै कुरा छ। कारण पावल चाहन्थे कि तिमोथीले यी सबै कुरा बुझ्न सकोस्, ताकि आउनेवाला जिम्मेवारी, बोझ, अप्ठ्यारा परिस्थितिमा उसले सही प्रकारले फेस गर्न सकोस्, सामना गर्न सकोस्, र धीरजताका साथ लक्ष्यमा बढ्न सकोस्। हामीमा के हुन्छ, हामीले भने जस्तो मान्छेले भनिदिएन भने हामी के गर्छौँ, रिसाउँछौँ, बम्किन्छौँ, अर्कै खालको व्यवहार गर्छौँ। परमेश्वरको मान्छेले त्यस्तो गर्नु मिल्दैन। परमेश्वर मान्छेको त कुन बाटो हिँड्ने त सेट गरिसकेका छ। यो परिस्थितिहरूले फोर्सले उसलाई फर्म गर्दैन, उसलाई त मेटामर्फेसिसले ट्रान्सफर्म गरिसकेको हुन्छ। उसले ट्रान्सफर्म जीव एउटा झुसिल किराको स्वभावबाट बदलिएको व्यक्ति पुतलीको स्वभावमा जिउँछ। हामीले आफै आफूलाई सधैँ जाँच्नुपर्छ यस विषयमा। त्यसैले यो कुरा चाहिँ पावललाई निश्चित थियो। अनि कतिपटक पावलले गल्ती गरेको कुरा कसरी परमेश्वरले पावलको गल्तीलाई शुद्ध गर्नुभएको थियो, त्यसै गरी उहाँले तिमोथीको गल्तीलाई पनि शुद्ध गर्नुहुनेछ भन्ने कुरामा पावल विश्वस्त थिए। त्यसैले यो कुरा हामीले जहिले पनि, अर्का मान्छेको गल्ती हुन्छ, हामीले त्यही कारण अनुग्रही हुनुपर्छ, धीरजी हुनुपर्छ, सहनशील हुनुपर्छ, प्रेममय हुनुपर्छ, ताकि मान्छेहरू सुध्रिन सकोस्। अनि यहाँ पावल उल्लेख गर्छन् कि उनको पिता पुर्खादेखि नै यो शुद्धिकरण, यो के भन्छ, शुद्ध विवेकले गरेको सेवाको बारेमा उनले कुरा गर्दैछन्। वास्तवमा यो कुरा गर्दै गर्दा, शुद्ध विवेकको कुरा गर्दै गर्दा एउटा कुरा के हुन्छ भने, प्रिन्सिपल भन्छ, सिद्धान्त, बाइबलमा डक्ट्रिन, शिक्षा भन्छ, बाइबलीय सिद्धान्त भन्छ। वास्तवमा यो बाइबलीय सिद्धान्त जसले जानेको हुँदैन उसको जीवन, क्रिस्चियन जीवन अलमलमा हुन्छ, कि चाहिँ उसले अनुशासन गरेर सबै कुरा टाइम टाइममा गरेर ऊ चाहिँ असल जीवन जिउन कोसिस गरिराखेको हुन्छ, कि चाहिँ दुइटै कुरा मिलाएर मानिसहरूको अगाडि ठिक हुने तर भित्र चाहिँ आफ्नै स्वार्थ पुरा गरिराखेको हुन्छ, त्यसरी परमेश्वरको महिमा गर्न सकेको हुँदैन। तर जुन सिद्धान्त बाइबलका शिक्षा छन् त्यो कुरामा जब मान्छेले पालन गरेर त्यसलाई जीवनमा लागू गर्छ, उसको भित्रबाट परिवर्तन हुन्छ, होइन? सो यहुदीहरूले, पहिला यहुदीहरूको कुरा गर्दा, पावलको पिता पुर्खाको कुरा गर्दा, उनीहरूले यहुदीहरूलाई के सिकाएको थियो, मोसाको व्यवस्थामा उनीहरूले पाप गर्यो भनेदेखि चाहिँ एउटा बलि ल्याउनु पर्यो, अनि त्यो बलि चाहिँ परमेश्वरमा अफर गरेपछि, यो येशू प्रभु संसारमा नआउँदा कुरा हो, मन्दिरमा, अनि त्यसले चाहिँ उनीहरूको पापबाट उनीहरूलाई चोख्याउने कुरा थियो। अनि वास्तवमा परमेश्वरले मानिसहरूलाई उनीहरूको विवेकलाई चोखो गर्ने, शुद्ध गर्ने एउटा उपाय देखाउनु भएको थियो, मान्छेको विवेक शुद्ध हुन्थ्यो, किनकि यो परमेश्वरको नियम थियो। पुरानो नियमको बलि परमेश्वरको पुत्र येशु ख्रिस्टको क्रुसको बलिको एउटा सिम्बल थियो, तर पनि मानिसहरूको विवेक शुद्ध हुन्थ्यो त्यो बलिले, किन परमेश्वरले त्यो आज्ञा गर्नुभएको थियो। त्यो पावलले तिमोथीलाई निरन्तर प्रार्थना गर्थे, कारण तिमोथीको जीवनमा पनि, जीवनमा चारवटा महत्त्वपूर्ण जीवन चरित्रहरू देखेका थिए अथवा आवश्यकता थियो त्यसैको निम्ति सधैँ पावलले निरन्तर प्रार्थना गर्थे। अनि त्यो चारवटा कुराहरू भनेको चाहिँ हामीले भर्खरै भर्खरै देखिराखेका छौँ। पावल तिमोथीको प्रेमको आँसु उनले अनुभव गरेको थिए, जुन चाहिँ चार पदमा यहाँनिर हामीले तिम्रो आँसु, यो चाहिँ प्रेमको आँसु। अनि यो आँसुको कुरा चाहिँ कहाँबाट आयो होइन? त्यो कुरा तिमीलाई तिम्रो प्रेमको आँसु सम्झिएर म आनन्दले भरिन्छु। पावलले त्यो कुरा प्रफुल्ल हुन्छु त्यो कुरा लेख्दछन्। पावलले चाहिँ तिमोथीको यो आँसु कहिले देखेको हुनुपर्छ, कसरी थाहा भएको हुनुपर्छ हामीलाई थाहा छैन, तर वास्तवमै धेरै जस्तो बाइबलका विद्वानहरूले के भनेका छन् भने जब तिमोथीलाई छोडेर पावल आफ्नो यात्रामा जान्छन् अनि त्यतिखेर होइन तिमोथीलाई चाहिँ दोस्रो चोटि पक्राउ पर्दाखेरि तिमोथी दोस्रो चोटि चाहिँ ट्रावसमा पक्राउ पर्छन् होइन त्रोवासमा पक्राउ पर्छन् अनि त्यसपछि उनी झेलखान जाने हो। त्यो बेलामा त्रोवास भनेको चाहिँ वास्तवमा एफिसीको नजिकै पर्छ अनि पावल त्रोवासमा थिए दोस्रो यात्रामा, के अरे उनको मिसनरी यात्रामा। अनि त्यो बेलामा तिमोथी र पावलसँगै भएको बेलामा रोमी सिपाहीले पावललाई पक्रेर घिसार्न थाल्छ। त्यस बेलामा चाहिँ तिमोथीको अनुहार उनको आँखाबाट झरेको आँसु पावलले देखेको हुनुपर्छ होइन? अनि वास्तवमा यो अलिकति गहिराईमा कमेन्ट्रीहरू यो कमेन्टहरू मान्छे विद्वानहरूले लेखेको कुराहरू अध्ययन गर्दा के थाहा हुन्छ भनेदेखि पावल तिमोथीको बिचको यो सम्बन्ध भनेको चाहिँ कति आत्मीय र कति घनिष्ठ एउटा रियलिटीमा थियो। अनि कहिलेकाहीँ मलाई याद आउँछ कहिलेकाहीँ कोही मान्छेसँगबाट कति केही समयको लागि छुटेर जानुभयो भने आँसु आउँछ, मान्छेहरूले त्यसरी छुटेको मलाई एउटा दुईवटा कुराहरू याद आउँछ। म पहिलोचोटि अमेरिका आउँदाखेरि त्यो एयरपोर्टमा सबै त्यो पहिलाको त सम्बन्ध पनि अर्कै थिएन, अहिले त एयरपोर्ट गएको पनि पत्तो छैन आएको पनि पत्तो छैन। भनाइको मतलब यो समयले हामीलाई कहाँ पुऱ्याएको छ भने एकअर्काप्रतिको प्रेम पनि हरायो होइन? एयरपोर्टमा लिन आउने पनि आइज्यो भने आउँछ, नत्र खोजेर त कोही पनि आउँदैन। अब त त्यस्तो भयो नि यो सब वास्तवमा यो आधुनिक समयले हामीलाई कति बदलेको छ। मलाई याद आउँछ योभन्दा 35-36 वर्ष अगाडि म अमेरिका आउन पहिलोचोटि धेरैजना एयरपोर्टमा मलाई पुर्याउन आएको थियो अनि जब म ओर्लेर बस चढ्न लागेँ मलाई अलिअलि याद आउँछ, मेरो अनुहारमा मलाई एक प्रकारको भावुकता आएको थियो किनभने परिवारलाई छोडेर हुन त अमेरिका सधैँको लागि गएको पनि होइन। त्यही कुरो यहाँनिर पावलको जीवनमा तिमोथीको आँसुको याद उसले गर्दछन् अनि तिमोथीको अरू कुराहरू याद गरेर परमेश्वरको सेवा तिमोथीले गरिराखेको यो सफल अगुवापन उनको स्वभाव निष्कपट विश्वास देखेर अनि पावल चाहिँ आनन्दले गदगद भएको कुरा त्यही कुरा यहाँ लेखेका छन्। परमेश्वरमा उनी धन्यवादी छन् अनि त्यसैले त्यो तिमोथी चाहिँ दुखित भएको समयको याद त्यो आँसुको याद पावलले गरेको कुरालाई यहाँ सम्झना गरेर लेख्दैछन्। अनि जुन कुरा उनले बिर्सनै सकेका छैनन् होइन? जब जब मान्छेहरूले त्यो कुरा याद गर्छ अनि त्यो मान्छेको लागि उसले प्रार्थना गर्छ। अब यहाँनिर प्रश्न आउँछ, तपाईँ र मेरो जीवनमा कोही तिमोथी छ जसको अवस्था कुनै बेलामा त्यस्तो भावुक छ त्यसलाई याद गरेर तपाईँ उसप्रतिको प्रेमले तपाईँलाई प्रार्थना गर्नुहुन्छ होइन? मेरो जीवनमा के कुरा त्यस्तो छ, त्यस्तो धेरै नभए पनि मैले कोसिस गरेको छु मान्छेहरूलाई परमेश्वरमा हुर्काउनलाई विश्वासमा ल्याउनलाई। अनि त्यो कसैलाई धेरै जस्तो मान्छेको आजको विचार चाहिँ के छ भनेदेखि यो मिनिस्ट्री भनेको चर्च भनेको पनि एउटा आफू अगाडि बढ्ने ठाउँ मात्रै भनेर सोच्छन्। पैसा कमाउने आफू अगाडि बढ्ने होइन, एउटा जागिरको जस्तै पैसा नआउने छ भनेदेखि चाहिँ हाम्रो कमिटमेन्ट चाहिँ एकदमै हाफ हार्टेड मैले त देखेको छु। तर कुरा के हुन्छ भने नि वी हेभ फरगटन बाइबलमा त्यस्तो खालको मान्छे क्रिस्चियन हुन सक्दैन, हामीले बिर्सेका छौँ। प्रभु येशूको जीवन बलिदान भएर पाएको जीवन जिउने मान्छेहरू त्यस्तो हुनु हुँदैन, यो त हामीले नजानेर नसिकाएर नसिकेर होइन? सो यो कुराहरूको बारेमा त्यही कुरा यहाँनिर पावलले सम्झना गरेर उनको आँसु र उनको आनन्द गरेको र प्रार्थना गरेको कुरा हामी यहाँ देख्दछौँ। त्यो पहिलो कुरा छ। पावलले तिमोथीप्रति होइन, त्यही कुरा चाहिँ यहाँ गरेको हामी देख्छौँ। तिम्रो प्रेमको आँसु सम्झेर तिम्रो निम्ति म निरन्तर प्रार्थना गर्छु भनेर भनेको कुरा हामी यहाँ देख्दछौँ। त्यसैले अर्को पोइन्टमा चाहिँ मैले यहाँनिर राखेको हुनुपर्ने, अर्को पोइन्टमा यो होइन, दोस्रो चाहिँ निष्कपट विश्वास। निष्कपट विश्वास चाहिँ पाँच पदमा, अङ्ग्रेजीमा चाहिँ सिन्सियर फेथ अथवा यो जेन्युइन फेथ पनि भन्छ यसलाई, जेन्युइन फेथ। जेन्युइन भनेको तपाईँलाई थाहा छ, ओरिजिनल, नक्कली होइन। अब आजकल त सबै कुरा नक्कली हुन्छ, सबै कुरा, अनि कतिचोटि सम्बन्ध पनि नक्कली हुन्छ भने, आमा एउटै बाउ एउटै दाजुभाइमा सम्बन्ध नक्कली हुन्छ, फरक हुन्छ, स्वार्थमा हुन्छ, स्वार्थ पुरा भएन भने फरक विचार आउँछ। अब परमेश्वरमा भएको व्यक्तिको कुरा गर्दैछु, अक्रिसनको कुरा छोडिदिउँ। त्यसैले यो सबै वचन हेर्दै गर्दा तपाईँ र म गर्नुपर्ने कुरा के हो थाहा छ? हामीले आफैलाई जाँच्नुपर्छ, परमेश्वरको अगाडि आफैलाई खेलाउनुपर्छ कि हामी, हाम्रो सोच, हाम्रो भावना, हाम्रो चाहना भित्रैदेखि परमेश्वरको प्रेमले भरिएको छ कि छैन, जेन्युइन छ कि छैन, निष्कपट छ कि छैन। यो कुरा एकदम महत्त्वपूर्ण हो। त्यसैले निष्कपट विश्वास, निष्कपट विश्वास को कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। यहाँनिर पाँच पदमा दोस्रो तिमोथी एकको, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो पहिले तिम्री बजै लुइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। अनि वास्तवमा पहिलो तिमोथी एकको पाँचमा पनि यो निष्कपट विश्वासको बारेमा, हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। वास्तवमा यो पदलाई कण्ठ गर्नुहोस्, किनभने यसमा सबै कम्पोनेन्ट, सबै कुराहरू छ जो हामी विश्वासी हुँदाखेरि आउनुपर्ने कुराको सबै कुराहरू तपाईँले यहाँ देख्नुहुन्छ। त्यसैले तिमोथीको जीवन चरित्रमा यो भुल्नै नहुने एकदमै महत्त्वपूर्ण दोस्रो कुरा चाहिँ हामीले के देख्छौँ, उनको विश्वास चाहिँ निष्कपट थियो। अनि यहाँ पावलले उदाहरण कसको दिँदैछन्? उसको बोज्यू, हजुर आमे भन्छ, बजै भनेर लेखेको छ यो अनुवादमा, हामी बोजू भन्छौँ होइन, लोइस उसको नाम, अनि हजुर आमा चाहिँ के अरे उनको आफ्नै आमा चाहिँ युनिस। वास्तवमा लोइस चाहिँ यहुदी घरानाका थिइन्, उनको छोरी पनि यहुदी नै हुने भइन्, अनि उनको छोरी युनिसले चाहिँ ग्रिक अथवा अविश्वासीसँग बिहे गरेको। अनि मैले यो स्कलरहरूको अथवा यो कमेन्ट्रीहरूको सबै पढ्दाखेरि, युनिसको, तिमोथीको बुवा चाहिँ ग्रिकबाट उसले क्रिस्चियन भयो कि भएन भनेर थाहा छैन, त्यसको बारेमा कहीँ पनि केही थाहा छैन। तर यो बोजू र आमा चाहिँ उनीहरू विश्वासी भएका थिए। अनि कतिजनाले विचार के गरिरहेछ भने, जुन बेलामा पत्रुसले पहिलोचोटि प्रचार गरे पेन्तिकोसको दिनमा, 3,000भन्दा बढीले विश्वास गरेको थियो, त्यो भित्र सायद यो लोइस र युनिस पनि हुनुपर्छ। अनि जुन बेलामा चाहिँ सायद तिमोथी जन्मेको पनि थिएन, अनि तिमोथीलाई चाहिँ उनीहरूले त्यही विश्वासमा हुर्काउँछन्। तर अर्को कुरा यहाँनिर के छ भने, तिमोथी हजुरआमा आमा क्रिस्चियनबाट हुर्किँदै गर्दाखेरि पनि, जबसम्म उनी पावलको यात्रामा आएर पावलले प्रचार गरेको कुरा सुनेर पावलद्वारा उनले ग्रहण गरेका हुँदैन, तबसम्म उनी कन्भर्ट भएको हुँदैन, उनी क्रिस्चियन भएको हुँदैन। त्यो कुरा हामी प्रष्ट देख्छौँ। सो निष्कपट विश्वासको कुरा चाहिँ, यसको बारेमा धेरै कुरा गर्न सकिन्छ, तर आजको विषयमा हामी अगाडि बढ्छौँ। पावलले तिमीलाई सम्झाउँदैछन्, तिमी एक जवान भए पनि तिमीमा निष्कपट विश्वास छ। त्यसैले मानिसहरूको क्रिस्चियन जीवन कस्तो छ भन्ने कुरामा चाहिँ उसको विश्वास कस्तो छ भन्नेमा हुन्छ। निष्कपट विश्वास भनेको चाहिँ पुरा सुसमाचारमा विश्वास, पुरा समर्पित विश्वास, होइन खालि फाइदाको लागि होइन, सुसमाचारले के भन्छ त्यही अनुसार समर्पित भएको विश्वास भन्नु पऱ्यो। अनि त्यसैले जुन बेला लुस्ट्रामा पावलको सेवा मा तिमोथी पनि त्यहाँ आएका थिए। त्यही बेलामा पावलको वचन सुनेर तिमोथीले विश्वास गरेका थिए। अनि मैले भनिसकेँ उसको बोजू र आमा चाहिँ क्रिस्चियन थिए, अनि तिमोथीले उनीहरूबाट धेरै कुराहरू क्रिस्चियन कुराहरू सिकेका थिए। आफै लुस्ट्रामा पावलको प्रचार सुनेर अनि त्यहाँ कन्भर्ट भएका थिए, र त्यही बेलामा पावलले उनलाई ग्रहण गराए, हात राखेर रा प्रार्थना गरेका थिए, अनि जसले गर्दाखेरि चाहिँ उनी कन्भर्ट भएका थिए। अनि यहाँनिर त्यही कुराको सम्झना हामी गरेको देख्दछौँ। त्यो चाहिँ हाम्रो तेस्रो पोइन्टमा तिमोथीका वरदानहरू, अनि त्यो चाहिँ स्पिरिचुअल गिफ्ट, यो वरदान भन्दाखेरि चाहिँ होइन। अब एउटा पोइन्ट, यसको बारेमा थुप्रै विषय तपाईँलाई म भन्न सक्छु तर हाम्रो समय पनि छैन, तर आज खालि ब्रिफमा मात्रै यसको कुरा हामी हेर्छौँ। छ पदमा त्यसको कुरा, दोस्रो तिमोथीको 6 यसकारण मैले तिमीमाथि हात राखेर रा प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। त्यसैले यहाँनिर पहिलो कुरा चाहिँ वरदान पाएको कुरा छ, दोस्रो कुरा चाहिँ त्यसलाई जागा राख्नु पऱ्यो, बल्दो पार्नु पऱ्यो भन्ने अर्को कुरा छ। यहाँ पावलले उनलाई के गर्दैछन् भने उनले पाएको वरदान चाहिँ उनले सक्रिय राख्नु पऱ्यो। त्यो सक्रिय कसरी हुन्छ भनेर हेर्ने विषय छ। अब यहाँ वरदानको कुरा गर्दै गर्दा तपाईँलाई म एक दुईवटा कुरा पढ्न चाहन्छु त्यो विषयमा, अनि यो हात राखेको विषयमा हेऱ्यो भनेदेखि तपाईँले हात राखेको प्रार्थना गरेको कुरा हेर्नुभयो भने तपाईँले प्रेरित 16 अध्याय होला सायद, त्यहाँ हेर्न सक्नुहुन्छ यो सबै घटनाको बारेमा। तर तपाईँलाई मैले अर्को पहिलो तिमोथीको 2 पद पढ्न चाहन्छु, अनि यहाँनिर मुख्य चाहिँ तिमीलाई के भन्छ, तिमीले पाएका परमेश्वरको वरदान प्रज्वलित राख। यो चाहिँ बल्दो पा यो अर्कै अनुवाद परेछ होइन, मसँग यहाँ अर्को एउटा चाहिँ प्रज्वलित राख भन्ने छ, यो चाहिँ बल्दो पार्नलाई सम्झना गराउँछु भनेर भनेछ। तर त्यसको मतलब के छ भने त्यसलाई चाहिँ सार्प बनाइराख्ने, त्यो जस्तो कुनै कुरालाई प्रयोग गर्नलाई के हुनुपर्छ, त्यो चल्ती भइराख्नु, सार्प हुनुपर्छ होइन। जस्तो वरदान पनि त्यो वरदान काम गर्ने प्रभावकारी हुनलाई चाहिँ वरदान प्रयोग गरिराखेको हुनुपर्छ भन्ने कुरा यहाँबाट हामी अलिकति सिक्छौँ। अनि 2 अर्को बाइबलको पदहरू तपाईँलाई म पढ्न चाहन्छु, यो हात राखेको सम्बन्धी यसको बारेमा केही शिक्षाहरू पनि हामी विचार गर्न सक्छौँ। यो वरदान हात राखेर रा पायो भन्ने विषयमा धेरै कन्फ्युजनहरू छन्, अनि हामीले पनि अहिले हात राखेर रा प्रार्थना गरेर मान्छेले वरदान पाउँछ कि कसरी वरदान पाउँछ, यो धेरै विषयहरू छन्। तर मैले अघि सुरुमै भनिसकेँ तपाईँलाई यो विषयमा आज मैले भन्न खोजेको होइन। तर यहाँ यो पहिलो तिमोथी 1:18 हामीले हेरेको थियो, हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, तिम्रो विषयमा एकपल्ट बोलिएको ती अगमबाणी अनुसार चलेर असल युद्ध लड्न सक। अनि यो अगमबाणी बोलेको भन्ने कुरा छ त्यही बेलामा, त्यो अर्को कुरा चाहिँ वरदान पाएको कुरा छ, त्यो भनेको चाहिँ प्रेरित 16 अध्यायमा होला, तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ उनलाई प्रार्थना गरेको अनि उनले ग्रहण गरेको कुरा, जुन बेलामा पावलले त्यहाँ प्रचार गरेको थिए। अर्को पद छ पहिलो तिमोथीमै 4:14, तिमीमा भएको वरदानलाई काममा लगाउने कुरो याद गर, त्यो वरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर रा अगमबाणी गरिदिएका छन्। यति कुरा भनिसकेपछि अब यो वरदान सम्बन्धी कुरामा केही कुरा तपाईँलाई म भन्न चाहन्छु। तिमोथीको जीवन र चरित्रका अर्को महत्त्वपूर्ण कुरा चाहिँ के भयो त भन्दा, उनीमा भएको आत्मिकी वरदान, अनि त्यो कुरालाई, त्यो वरदानलाई चाहिँ सक्रिय राख्नलाई यहाँ के छन्, प्रज्वलित राख्नलाई पावलले सल्लाह दिएछन्। अनि हामीले एउटा कुरा के बुझ्नु पऱ्यो भने यो वरदान पाउने समय कोही मान्छे क्रिस्चियन भएर फेरि पछि हात राखेर रा प्रार्थना गरेर वरदान पाउँछ कि कहिले पाउँछ, कसरी पाउँछ, यो सबै विषय एउटा जटिल विषय हो, अनि मान्छेहरूले धेरै खालको शिक्षाहरू गर्दछन्। तर मैले धेरै कुरा पढेर एउटा मेरो आफ्नो विचार चाहिँ के हो भनेदेखि, मान्छेले वरदान पाउने कुरा चाहिँ यो तिमोथीको वरदान पाउने कुरा जुन चाहिँ हामीले भर्खरै हात राखेर पाएको अगमबाडी बोलेर पाएको भन्ने कुरा छ, धेरै जस्तो ग्रिकबाट उल्था गरेर के भन्छ कमेन्ट्री लेख्नेहरू गहिरो अध्ययन गर्नेहरूको के एउटा सुझाव छ भनेदेखि, त्यो पावलले प्रार्थना गर्ने बेला भनेको चाहिँ तिमोथीले प्रभुलाई ग्रहण गरेर उनको कन्भर्जनको समय हो। यो कुरो एकदमै त्यही कारणले त्यही कन्भर्जनको समयमा सायद अनि अगमबाणी पनि कसैले बोलेको हुनुपर्छ, होइन? यो व्यक्तिलाई चाहिँ परमेश्वरले आत्मिकी रूपमा प्रयोग गर्नुहुनेछ भन्ने केही बोलेको हुनुपर्छ, त्यसरी वरदान पाएको हुनुपर्छ। त्यसैले जब कुनै व्यक्ति चाहिँ आत्मिक रूपमा नयाँ जन्ममा जन्मिन्छ, जो चाहिँ पवित्र आत्मा उसको हृदयमा आउनु भएपछि पवित्र आत्माले उसलाई नयाँ जन्म मा जन्म दिनुहुन्छ है, अनि त्यो नयाँ जन्ममा जन्मिँदाखेरि के हुन्छ, उस भित्र पवित्र आत्मा आएर रहनुहुन्छ। यो कुरो हामीले विचार गर्नुपर्छ। त्यसैले पहिलो तिमोथी 4:18 तिमोथीको बोलावट परमेश्वरद्वारा प्रयोग हुने अगमबाणी भएको थियो भनेर हामीले अहिले भर्खरै हेरिसक्यौँ। अनि यहाँ 6 पदमा चाहिँ पावलले तिमोथीलाई आत्मिकी वरदान प्राप्त गरेको सम्झना दिलाइराखेका छन् र त्यसलाई सक्रिय राख, त्यसलाई प्रयोग गरिराख भन्ने उत्साह दिएका छन्। अनि तिमोथीले त्यो वरदान चाहिँ वरदानहरू पाएका कतिखेर हुन् त भन्दाखेरि, जुन बेलामा उनले परमेश्वरलाई आफ्नो जीवनमा ग्रहण गरे त्यो बेलामा हात राखेर प्रार्थना गरियो, उनीभित्र पवित्र आत्मा आउनुभयो। अर्को शब्दमा के छ भनेदेखि, मेरो विश्वास चाहिँ कुनै पनि क्रिस्चियनले वरदान पाउने समय उसले विश्वास गरेको समय, तर त्यो मान्छे साँच्चो विश्वास गरेर उसमा परमेश्वरको आत्मा आउनुहुन्छ। योहन्ना 1:12 अनि 13 पदमा के छ, परमेश्वरबाट ऊ जन्मिन्छ। कुनै पनि व्यक्ति क्रिस्चियन पक्का हो भने ऊ परमेश्वरबाट जन्मिन्छ। यो कुरो चाहिँ एकदम महत्त्वपूर्ण छ। जब उस परमेश्वरबाट जन्मिन्छ, ऊ भित्र त निरन्तर पवित्र आत्मा रहनुहुन्छ। यो कुरो कचोटि मान्छेले भुल्छ, कचोटि मान्छेले यस्तो पनि भुल्छ कि परमेश्वरले हाम्रो सबै एक्सन बुझ्नुहुन्छ, सबै सोच देख्नुहुन्छ। धेरै क्रिस्चियनहरूले दुई जिब्रे डबल डबल रोल खेलिराखेका हुन्छन्। भित्र आफ्नो स्वार्थमा विचारमा एउटा, मान्छेले नदेख्दाखेरि अनि अगाडिपट्टि मानिसहरूको अगाडि एउटा पर्फेक्ट, होइन? हामीले वचन पनि जानेका छौँ, वर्णन गर्न पनि जानेका छौँ, सबै कुरो भन्न जानेका छौँ, तर भित्र चाहिँ अर्कै, आफ्नो स्वार्थको लागि जिउने। अनि त्यस्तो व्यक्तिहरूको विचार अनुसार चाहिँ धेरै कुराहरू हुनसक्छ। तर त्यही कारणले यहाँनिर के हुन्छ भने, जबसम्म परमेश्वरबाट कुनै पनि व्यक्ति जन्मिँदैन, त्यो मान्छे क्रिस्चियन हुन सक्दैन। जो परमेश्वरबाट जन्मियो उसमा चाहिँ नयाँ झुसिल किरा होइन कि पुतलीको जीवन हुन्छ। अनि अर्को कुरो, यहाँ वरदानको कुरा गर्दा चाहिँ त्यो वरदान चाहिँ उसले जब विश्वास गर्छ त्यतिखेर पाउँछ। त्यस कारण एउटा क्लियर कट पोइन्ट के हुन्छ यहाँ तपाईँ र मैले बुझ्नुपर्ने भने, प्रेरितको समयमा मान्छेले हात राखेर अनि अगमबाणी बोलेर गर्ने कुराहरू आज तपाईँ र मेरो बेलामा छैन। हामीले हात राख्न सक्छौँ। पावलको बेलामा के थियो, मान्छे मरेको मान्छे पनि हात राखेर उतिखेर उठेर हिँड्थ्यो, अहिले त हिँड्दैन नि, होइन? त्यसको मतलब हामीले प्रार्थनै नगर्ने होइन, बिरामीलाई प्रार्थना गर्छौँ। परमेश्वरले कहिलेकाहीँ अभिषेक बनाउनुहुन्छ कुन हिसाबले, तर जस्तो सुकै मै हुँ भन्नेले पनि हरेक समय प्रार्थना गर्ने बित्तिकै मान्छे बिरामी अभिषेक हुने भए हस्पिटल चाहिन्थेन। अनि कतिजना मान्छेहरू चाहिँ मैले सुनेको छु, क्रिस्चियनहरू औषधि नखाने, उनीहरू परमेश्वरमा प्रार्थना गर्ने, यस्ता खालका म त झुट्टै शिक्षा भन्छु त्यसलाई। अनि त्यस्ता मान्छेहरू, मान्छे त मरिराखेकै छन् फेरि, होइन? त्यस कारण त्यो शिक्षा हामीले विचार गर्छौँ। प्रेरितको समय, जो प्रेरितहरू परमेश्वरले छान्नु भयो, उनीहरूद्वारा जुन अधिकार, जुन काम, जुन अचम्मक कुराहरू हुन्थे, उनीहरू बाइबलको लेखक बने। प्रेरितभन्दा पछाडिका मान्छेहरूले बाइबल लेख्न पाउँदैन, बाइबल उनीहरूले लेखेको हुँदैन। आज कसैले अगमबाणी बोल्यो भने अथवा परमेश्वरको वचन बोल्यो भने बाइबलमा लेखिएको छ कि छैन हेर्नुपर्छ, उसले बोलेको कुरा हुँदैन। पावलले बोल्दै गरेको कुरा त लेखिसकेका थिएन नि त, होइन? किनभने पावलले परमेश्वरबाट परमेश्वरको वचन जो पाएको थियो, हुन त पुरानो नियममा परमेश्वरको वचन उनले पढेका पनि थिए। त्यसैले यहाँनिर यो पोइन्टमा अन्त गर्दाखेरि के हो भनेदेखि, मैले तपाईँलाई क्लियर के भनेछु, आज पनि त्यस्तै हात राखेर अगमबाणी बोलेर मान्छे विश्वासी भएको मान्छेलाई फेरि वरदान दिने काम त्यो चाहिँ बाइबलीय छैन। हामी अगुवा अभिषेक गर्दा त्यो अभिषेक गरेको पनि होइन। जुन व्यक्तिले जुन वरदान पाउनुपर्ने हो त्यो विश्वास गर्दाखेरि उसले पक्का नयाँ जन्म पाउने विश्वास हुनुपर्छ। एउटा कुरा तपाईँलाई म एउटा चुनौतीको रूपमा भन्छु, कतिजना मान्छेले चाहिँ साँचो विश्वास गरे पनि हुँदैन, किनभने उनीहरूको जीवनमा अहिले पनि दुईवटा जिब्रो छ, दुई जिब्रे भन्छ नि, जीवन सफा छैन। अनि परमेश्वरलाई थाहा हुन्छ, स्वर्ग जाँदैन नि त्यस्तो मान्छे, सबै कुरा गर्न सक्छ। त्यसैले सबभन्दा फाइदा त्यो मान्छेको लागि कतिखेर हुन्छ, जतिखेर उसले पश्चाताप गरेर परमेश्वरको अगाडि आफूलाई सिधा, प्रभु आज मलाई सही बाटोमा डोर्याउनुहोस्। त्यही कारणले जब कोही मान्छे साँच्चै परमेश्वर जन्मिन्छ, पवित्र आत्मा उसको हृदयमा रहनुहुन्छ, अनि उसले परमेश्वरबाट पाउने वरदान पाउँछ, अनि त्यो कुरा चाहिँ हामी हेर्छौँ। अब हाम्रो चौथो पोइन्ट, यसलाई म सकेसम्म छिटो गर्न चाहन्छु, इनड्वेलिङ होली स्पिरिट, जो चाहिँ सात पदमा बास गर्नुभएको आत्मा। अनि यो वास्तवमा क्रिस्चियन जीवनको रहस्य भनेकै, जब कुनै व्यक्ति ख्रिस्टमा विश्वासी हुन्छ, ऊ भित्र परमेश्वरको आत्मा जिउनुहुन्छ। किनभने यो त बाइबलमा कति धेरै पद तपाईँलाई दिन सक्छु, अबाइडिङ इन क्राइस्ट भन्ने एउटा अङ्ग्रेजीमा भनिन्छ, ख्रिस्टमा रहने। तपाईँले युहन्ना 15 अध्याय हेर्नुभयो भने त्यही कुरा हो, 15 अध्याय, ममा नरहेर तिमीले केही गर्नु सक्दैन। अनि दागको बोट र हाँगाको सम्बन्धको बारेमा त्यहाँ दिएको छ बाइबलमा, अरू धेरै ठाउँमा तपाईँले यो बारेमा पाउनुहुन्छ। सो यो इनड्वेलिङ स्पिरिट, ख्रिस्ट बास गर्नुभएको आत्मा, परमेश्वरको आत्मा जो हामीमा बास बस्नुहुन्छ, त्यो चौथो पोइन्ट जुन चाहिँ तिमोथीले पावललाई सम्झाउँदैछन्, तिमीमा परमेश्वरको आत्मा बास गर्नुभएको छ। कुनै पनि क्रिस्चियनमा त्यो हुनुपर्छ, हुन्छ, त्यो कुरो हामीले बुझ्नु पऱ्यो, सम्झाउनु पऱ्यो, त्यसमा भरोसा गर्नु पऱ्यो, त्यो शक्तिमा जिउनु पऱ्यो। दोस्रो तिमोथी 1:7 के छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम, आत्मा संयमताको आत्मा दिनुभएको छ। शक्तिको आत्मा, यहाँ दुईवटा पक्ष छ, डरको आत्मा एउटा पक्ष, अनि तिमोथीको जीवनमा पनि दुई पक्ष छ, एउटा ऊ लाज मान्ने अलि डराउने खालको, किनभने धेरै किसिमको कठिनाइको सामना गर्नु परिराखेको छ, उसले देखिरहेको छ कि पाउलको जीवनमा यति ठुलो घटना घटिरहेको छ, यस्तो समस्या छ, उनलाई पनि डर हुनसक्छ। तर यहाँ पावलले के भन्छन्, हामीलाई चाहिँ परमेश्वरले त्यस्तो डराउने होइन, आत्मा हामीमा भएको आत्मा जो हुनुहुन्छ इन्डोलिङ स्पिरिट, त्यो शक्तिको आत्मा हुनुहुन्छ, प्रेमको हुनुहुन्छ, आत्मसंयमको, भनेको चाहिँ यो आत्मसंयम भन्छ सेल्फ, के भन्छ, सेल्फलेस आत्मा, होइन स्वार्थ त्याग गरेको आत्मा। अर्को एउटा अङ्ग्रेजीमा किङ जेम्स भर्सनमा चाहिँ साउन्ड माइन्ड भन्छ, माइन्ड भनेको चाहिँ मन, आत्मा भनेको चाहिँ मनको कुरा भयो, सोचको कुरा भयो, विचारको कुरा भयो, त्यो चाहिँ साउन्ड भनेको चाहिँ अघि पावरले भनेको जस्तै शुद्ध विवेक, शुद्ध भनेको जस्तो, सफा भनेको जस्तो, सही कुरा गर्न सक्ने, लजिक भन्छ नि एउटा, ऱ्यासनल, इर्यासनल, दुईवटा तपाईँले अङ्ग्रेजी शब्दहरू जान्नुभएको छ भनेदेखि, इर्यासनल भनेको चाहिँ प्रमाणित रूपमा तर्क दिन नसक्ने, कुनै अर्थ छैन, ऱ्यासनल भनेको चाहिँ सबै कुरा तर्कसङ्गत, प्रमाणमा आधारित, सत्यतामा आधारित हुन्छ। सो इर्यासनल, त्यसैले जो मान्छे ऱ्यासनल कुरा, तर्कसङ्गत र सत्यतामा जाँदैन, ऊ भावनामा जान्छ, त्यो इर्यासनल भयो। त्यसैले हामीमा भयो हुनुभएको आत्मा चाहिँ इर्यासनल होइन, भावनाको होइन, भावना भन्दाखेरि भावना त हुन्छ, तर आत्मसंयम भनेको चाहिँ आफैलाई संयममा राख्न सक्ने, कन्ट्रोलमा राख्न सक्ने, जस्तो सुकै परिस्थितिमा पनि तुरुन्तै यता र उता होइन कि ऊ चाहिँ स्थिर रहन सक्ने आत्मा। यो कुरालाई तिमोथीलाई पावलले सम्झाइराखेका छन्, तिमोथीको जीवन चरित्रको एकदमै महत्त्वपूर्ण कुरा, उनमा भएको आत्मा इन्डोलिङ स्पिरिटको कुरा हामीले यहाँ हेरिराखेका छौँ। अनि तपाईँलाई मैले यो गएको हप्ता हामीले आइतबार बिहान सिकेको पाठमा तपाईँले गएर सुन्नुहोस्। अनि त यो दुईवटा पद त्यहाँ देखिएको छ। अनि यो आत्माको कुरा गर्दै गर्दा यो महत्त्वपूर्ण छ। पहिलो कोरिन्थी 6:19 के छ? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरू भित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ। यहाँ के छ? हाम्रो शरीर पवित्र आत्माको मन्दिर भन्ने कुरा छ, होइन? हाम्रो शरीर, त्यसैले पवित्र आत्मा हामीमा बस्नु भएको हुनाले के छ भने त हामी त पवित्र आत्माले हामीलाई डोरिराखेको हुन्छ नि त। हाम्रो आफ्नै सोचले हिँड्ने भने त हाम्रो स्वार्थी जीवन भइहाल्यो नि। त्यसैले सेल्फलेस डिसिप्लिन्ड माइन्ड, स्वार्थमा होइन, कुनै पनि आफूलाई फाइदा दिने, आफ्नो घमण्ड बढाउने आफ्नो निम्ति होइन कि, तर निस्वार्थ अनुशासित माइन्ड आत्मा हामीमा हुनुपर्छ। किनभने हामीमा पवित्र आत्मा जो बस्नुहुन्छ उहाँ त्यस्तो हुनुहुन्छ। अनि साँचो अर्थमा एकजना नयाँ जीवन पाएको क्रिस्चियन को हुनसक्छ त्यसलाई बिचार्नु। त्योभन्दा पहिला अर्को एउटा पद पनि पढिहालौँ। यहाँनिर के छ? पहिलो कोरिन्थी 6:20 तिमीहरू मोल तिरेर किनिएका हो, यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। अनि यस्तै पद अर्को 3 अध्यायमा पनि छ, 16मा, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हो र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। अनि यहाँनिर 17मा, यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ। अब नष्ट कसरी हुन्छ, अपवित्र कसरी हुन्छ, तपाईँले मैले आफैलाई विचार गर्नुपर्ने हुन्छ। जब मान्छे स्वार्थमा जिउँछ नि, झुटा बोलेर होस्, के गरेर होस्, दुष्ट भावना राखेर होस्, मान्छेलाई दुःख दिएर होस्, मान्छेको बारेमा नराम्रो शङ्का गरेर होस्, मान्छेप्रति डाहा र ईर्ष्या गरेर होस्, जति पनि मान्छेले गर्छ नि यो शैतानको काम हो, संसारको काम हो। ख्रिस्टमा विश्वास गर्ने मान्छेले सबै कुरा परमेश्वरको हातमा राखिदिएर परमेश्वरलाई अधिकार दिन्छ, उसको शत्रुको पनि परमेश्वरले नै हिसाब लिइदिनुहुन्छ। यो क्रिस्चियन हो। तर जो मान्छेले यसरी परमेश्वरलाई भरोसा गर्न सकेको छैन, उसले उसको परमेश्वरलाई चाहिँ खल्तीमा राखेर पकेट रुमाल जस्तै मानेर हुन्छ। परमेश्वरको उपस्थिति छ भनेर थाहै छैन। जुन बेलामा उसको मनभित्र विभिन्न खाले शङ्का, उपशङ्का, डाहा, ईर्ष्या, लोभ, झुट आउँछ नि, अनि त्यो गरिहाल्छ, उसलाई त्यतिखेर सेन्स हुँदैन कि त्यतिखेर परमेश्वर उसको साथमा भएको भए देख्नुहुन्छ नि। तर अब समस्या चाहिँ यस्तो हुनसक्छ कि साँचो अर्थमा कतिजना मान्छेले नयाँ जीवनै पाएको हुँदैन। यो कुरो चाहिँ वास्तवमा हरेक व्यक्तिले जति सके छिटो निश्चय गर्नु राम्रो हुन्छ, किनभने हामी एक दिन अर्कै ठाउँ पुग्न बेर छैन। त्यसैले साँचो अर्थमा एकजना नयाँ जीवन पाएको क्रिस्चियन को हुनसक्छ? यसलाई सही प्रकारले सोच्नु र मूल्याङ्कन गर्नु, आफैलाई जाँच्नु क्रिस्चियनहरूको लागि सबभन्दा ठुलो भलाइ हुने कुरा हो। ऊ चाहिँ नयाँ गरी जसरी शरीरमा जन्मिएको छ त्यसरी आत्मामा पनि जन्मिनु पर्ने हुन्छ। अनि त्यो आत्मामा जन्मिएपछि के हुन्छ? उसको आत्मिकी स्वभाव पनि सुरु हुन्छ, जो चाहिँ हामीले ट्रान्सफर्मेसन भन्छौँ, होइन? उसको आत्मिकी जीवनमा जन्मिएको हो कि होइन भन्ने कुरो, उसको एक्सनमा आत्मिकी फलहरू छ कि छैन त्यहाँबाट थाहा हुन्छ। जब मान्छेले गलत कुराहरू भित्रभित्रै गर्छ भनेदेखि त उसको एक्सन त पापमै छ। त्यो मान्छे त भनाइमा मात्रै जन्मिएको छ, खासमा जन्मिएन। सुसमाचारले गर्नुपर्ने ट्रान्सफर्मेसन उसमा आएन। त्यसैले त्यो कुरो नबुझ्दाखेरि ऊ साँचो क्रिस्चियन र साँचो रूपान्तरण ट्रान्सफर्मेसन को अनुभव पाउनबाट सधैँ वञ्चित भएको हुन्छ। उसले कहिल्यै त्यस्तो अनुभव पाएको हुँदैन। त्यसैले मैले अघि भनेको थिएँ नि, एउटा एउटा अङ्ग्रेजीमा शब्द छ प्रस्पेक्टिभ्स भन्छ। प्रस्पेक्टिभ्स भनेको चाहिँ यो वास्तवमा हरेक व्यक्तिको विचार छ विभिन्न विषयमा, राजनीतिमा, सम्बन्धमा, जीवनको सम्बन्धमा, अनि सबभन्दा ठुलो कुरो परमेश्वरको सम्बन्धमा, अनि वर्ल्ड भ्यू पनि भन्छ हामीले भन्दाखेरि। जब हाम्रो वर्ल्ड भ्यू बाइबलीय हुँदैन, हामी सही प्रकारले परमेश्वरको अनुभव नगरे पनि हुनसक्छ। ट्रान्सफर्मेसन साँचो अनुभव गर्ने व्यक्तिले परमेश्वरलाई हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन भएको हुन्छ भने नि मैले अब यहाँ अघिदेखि के भनेको छ, परमेश्वरको आत्मा हामीमा आएर रहनुहुन्छ, हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, तर हामीले मान्छेले नदेखेका कारणले जे पनि गरिरहेछौँ मेरो स्वार्थको लागि, मेरो फाइदाको लागि, मलाई मान्छेप्रति शङ्का गर्नुपर्छ कि झुटा बोलेर आफ्नो फाइदा गर्नुपर्छ कि, त्यतिखेर उसको सोच के हुन्छ, परमेश्वरले देख्नुहुन्छ भन्ने थाहा छैन, किनभने उसले परमेश्वरलाई नै राम्रोसँग चिनेको छैन, परमेश्वरको बारेमा उसको भ्यू गलत छ, अर्को शब्दमा भन्नुपर्दा उसको पर्सपेक्टिभ्स गलत छ, दृष्टिकोण गलत छ। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा हो। मैले धेरै मान्छे देखेको छु, उनीहरू र संसारको मान्छेमा केही फरक छैन, उनीहरूको शत्रु पनि छ, उनीहरूको सबै कुरा छ, उनीहरू मरि हेरेर संसारिक फाइदाको लागि कुदिरह हुन्छन्, उनीहरू त्यो कुरामा बढी टाइम दिन्छन् जहाँ उनीहरूलाई फाइदा हुन्छ, जहाँ त्यो हिसाब किताब गडबड हुन्छ, तर परमेश्वरले के भन्दै हुनुहुन्छ, के पनि फाइदा छैन तर प्रभुको बोलावट र धार्मिकतासँग सम्बन्ध छ। तपाईँले त्यहाँ देख्नुहुन्न, मैले अघि सुरुमै भने नि मान्छेहरू चर्च आउने कुरामा डाइरेक्टली उसलाई फाइदा छैन भने हाफ हार्टेड दुःख लाग्छ। हामीलाई क्रिस्चियनहरू, अगुवाहरू, पास्टरहरू चाहियो जसले साँचो पर्सपेक्टिभ्स परमेश्वरको बारेमा, साँचो सुसमाचारको रूपान्तरित सन्देशलाई विश्वास गरेर आफैमा परिवर्तन भएर जिउने व्यक्ति, जसले गर्दा उनीहरूको जीवन देखेर, उनीहरूको शिक्षा सुनेर मान्छेहरू ख्रिस्टलाई विश्वास गरेर परमेश्वरमा, उहाँको मण्डलीमा सहभागी हुन्छन्, परमेश्वरको महिमा गर्छन्। प्रियहरू हो, त्यसरी नभएका व्यक्तिहरू खालि चर्चमा नम्बर बढाएर कसैलाई केही फाइदा हुनेवाला छैन, केवल परमेश्वरलाई निन्दा हुनेवाला छ, किनभने उनीहरूले म क्रिस्चियन भनेर अरू मान्छेको अगाडि भन्छन्, बाहिर भित्र चाहिँ के गर्छन्, पाप गर्छन् परमेश्वरको विरुद्धमा, एकदम ठुलो गल्ती भइराखेको हुन्छ। त्यस कारणले वास्तवमा यति गाह्रो हुँदै हुँदैन क्रिस्चियन सेवकाई, गाह्रो हुन्छ तर भित्रभित्रै क्रिस्चियनहरू अगुवाहरूकै बिचमा कसरी हानाथाप, भित्रभित्रै कसरी यो के भन्छ त छाड बछाड ठेलम ने ठेल, उनीहरूले परमेश्वरलाई बुझेन, उनीहरूले परमेश्वरको आत्मा बुझेन, उनीहरूमा बास गर्नुहुने आत्मा पवित्र हुनुहुन्छ, निष्पक्ष हुनुहुन्छ, विनम्र हुनुहुन्छ, परमेश्वरले गर्नुहुन्छ काम। कुनै पनि व्यक्ति परमेश्वरको इच्छा अनुसार छैन भने तपाईँ र मैले उसलाई हटाउनु पर्दैन, परमेश्वरले हटाउनुहुन्छ। हाम्रो काम त उसलाई पनि प्रेम गर्नु, उसको अगाडि पनि सही जीवन जिउनु प्रियहरू हो। अर्को कुरा के हुन्छ भने मान्छेले के सोच्छ भने सबै अनुशासित दशाङ्क त दिनु पऱ्यो, मण्डलीमा आउनु पऱ्यो, प्रार्थनामा आउनु पऱ्यो, बाइबल अध्ययनमा आउनु पऱ्यो, चर्चको बाइबलको पदहरू कण्ठ गर्नु पऱ्यो। प्रियहरू हो, यो अनुशासन पनि हिजो अस्ति हामीले सिकेको जस्तै यो परिवर्तन हुने कुरा एउटा फर्म एउटा ट्रान्सफर्म भनेर सिकेको थियो। फर्म भनेको चाहिँ काँचो माटो इँटा भट्टामा बेसरी मोसेर एउटा साँचोमा त्यसलाई थिचेर चारैतिरबाट टाइट गराएर अनि ठ्याक्क निकाल्दाखेरि त्यो इँटाको आकार निस्किन्छ, त्यो फर्म भयो। त्यसले भित्री परिवर्तन केही गर्दैन, त्यो माटै हो, निर्जीव नै हुन्छ। तर ट्रान्सफर्म के हो, झुसिल किरा पुतली भए जस्तो उसको भित्र परिवर्तन, उसको स्वभावमा परिवर्तन हुन्छ। त्यसैले कुनै पनि व्यक्ति क्रिस्चियन नयाँ जन्म पाएर परमेश्वरको आत्माद्वारा उसको सोच विचार भावना जीवन स्वार्थ उद्देश्य इभन शत्रुलाई हेर्ने दृष्टिकोण सबै परिवर्तन हुन्छ। प्रियहरू हो, जबसम्म तपाईँ र म त्यस्तो खालको क्रिस्चियन परिवर्तनमा आउँदैनौँ स्वर्गको आशा नगर्नुहोस्। येशु ख्रिस्टले स्वर्ग जानलाई ढोका खोल्नु भएको छ, उहाँ बाटो सत्य र जीवन हुनुहुन्छ, तर त्यो बाटो सत्य र जीवनको मार्गमा आउनलाई संसारबाट पश्चाताप गर्नुपर्छ। यो सबै स्वभाव जो तपाईँ र मैले भित्र राखेका छौँ आफ्नो स्वार्थको लागि, पश्चाताप गर्नु भनेको चाहिँ त्यसलाई त्याग्नु, त्यसबाट फर्कनु, येशु ख्रिस्टलाई आफ्नो बाटोको मुख्य सम्झनु, येशु ख्रिस्टसँग सत्यतामा खडा हुनु, पवित्रतामा खडा हुनु, नम्रतामा खडा हुनु, प्रेममा खडा हुनु, अनि यो कुरो नभएसम्म तपाईँ र म कहिल्यै पनि साँचो रोमी 12:1-2 पदको परिवर्तन अनि उहाँको इच्छा जान्ने कुरामा हामी आउन सक्दैनौँ। त्यस कारणले रूपान्तरण फर्म र ट्रान्सफर्म बुझ्न जरुरी छ। अनि कुनै पनि व्यक्ति साँच्चै परिवर्तन भएको छ कि छैन, ट्रान्सफर्म भएको छ कि छैन भन्ने कुरा चाहिँ उसको एक्सन र रियाक्सनले थाहा हुन्छ। एक्सन र रियाक्सनमा परमेश्वरको आत्माको स्वभाव देखाउँछ कि पवित्र आत्माको फल, संसारिक स्वभाव, धेरै जस्तोले सांसारिक स्वभाव, आफूलाई मनपर्ने मान्छेको नजिक, मन नपर्ने मान्छेलाई कुरा काटेर कसरी हुन्छ त्यसलाई फसाउने काम, क्रिस्चियन होइन भाइ हो त्यस्तो चाहिँ। त्यसैले यो कुरो साउन्ड माइन्ड भन्ने कुरा चाहिँ यहाँ लेखेको छ। अनि तपाईँलाई दोस्रो तिमोथी 5:17, कोही ख्रिस्टमा भन् छ भने नयाँ सृष्टि भन्ने कुरा चाहिँ हामीले हेरेका छौँ। त्यस कारणले तपाईँलाई मैले यो सबै कुरा भनिराखेको छु। अनि यो पहिलो तिमोथी के पहिलो कोरन्थी 6:3 कुराहरू पनि हामीले हेऱ्यौँ। ख्रिस्टको चरित्र तपाईँ र ममा निर्माण हुँदै जानलाई चाहिँ के हुन्छ भने ख्रिस्टको आत्मा हामीमा रहन्छ, इन्डोइलिङ स्पिरिट, नयाँ जन्म पाएको हुनु पर्यो। जो व्यक्ति नयाँ जन्म पाएको हुन्छ उसको परमेश्वर को हुनुहुन्छ भन्ने बारेमा सोच विचार पर्सपेक्टिभ वर्ल्ड भ्यू सही हुन्छ। अनि जब कुनै व्यक्ति त्यस्तो खालको वर्ल्ड भ्यू हुन्छ, मेरो पनि त्यस्तै छ, हामी भेट्ने बित्तिकै सङ्गति गर्न सक्छौँ। तर जो मान्छेको वर्ल्ड भ्यू फरक छ, एकैछिनमा थाहा हुन्छ कि ऊ त फरक मान्छे हो, ऊ त अर्कै उद्देश्यले आइराखेको छ। त्यस कारणले प्रियहरू हो, हामीले यो विषयमा विचार गर्नुपर्छ। अनि त्यही दोस्रो तिमोथी, हामीले अहिले भर्खरै पढेको कुरा होइन, दोस्रो तिमोथी 1:7, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम र संयमको आत्मा दिनुभएको छ। अर्को चाहिँ यो अर्को एउटा परमेश्वरको वचन, एउटा शक्तिशाली परमेश्वरको वचन शक्तिशाली वचन हो। अनि परमेश्वरको वचनद्वारा जो हामी परिवर्तन हुन्छौँ, परमेश्वरको आत्मा जो शक्तिशाली आत्मा तपाईँ र ममा जिउनुहुन्छ रहनुहुन्छ, अब हाम्रो स्वभाव बदलिएको हुन्छ। तब परमेश्वरको आत्मा इन्डोलिङ स्पिरिट जब हामीमा हुनुहुन्छ, हामीले संसारमा भोग्नुपर्ने, सामना गर्नुपर्ने अथवा कुनै पनि पारिवारिक सुरक्षा, आर्थिक समस्या अथवा सतावटको कुरा, जुनसुकै परिस्थिति पनि सामना गर्नलाई हामीले ल डराउन सक्छ, तर तुरुन्तै हामीसँग भएको आत्मालाई याद गरेर, उहाँको शक्तिलाई याद गरेर, होइन, परमेश्वरले हामीलाई दिनुभएको चाहिँ शक्ति प्रेम र आत्मसंयमको आत्मा, जब हामी त्यो भनेर उहाँमा भरोसा गर्छौँ, उहाँले हामीलाई तुरुन्तै त्यो अवस्थाबाट उत्साह दिएर उतार्नुहुन्छ। परिस्थिति बदल्छ होइन, के पावलको जीवनमा परिस्थिति बद्ल्यो र बद्ल्या छैन नि, ऊ त झेलखानमा छ, तर उसको आत्मिकी अवस्थामा चाहिँ ऊ विजय छ, होइन, त्यो कुरो हामी देख्छौँ। त्यसैले यहाँनिर अर्को चाहिँ युहन्ना 14 यसु प्रभुले चेलाहरूलाई के भन्नुहुन्छ तिनीहरू डराइराखेको बेलामा, यो चाहिँ एउटा सजेसन नभएर आज्ञा भनेर कमेन्ट्रीहरूले लेख्दछ। यो प्रभु येशूले दिनुभएको आज्ञा, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर, तिमीहरूको हृदय व्याकुल नहोस्। अनि यहाँ 14:27 के छ, शान्ति म तिमीसँग छोड्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिन्न, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। यो प्रभुको आज्ञा हो। त्यस कारणले तपाईँलाई मैले यो 3 विषय, परमेश्वरको आत्मा हामीमा हुनुभएको हुनाले दुई पक्ष, एउटा चाहिँ नकारात्मक जो चाहिँ डरको आत्मा होइन, अनि अर्को पक्ष सकारात्मक जो चाहिँ शक्ति प्रेम र आत्मसंयम, यसको बारेमा तपाईँलाई मैले अर्को हप्ता अलिकति बुझाउँछु किन आज ढिलो भइसक्यो, र म आज यति नै राख्न चाहन्छु। अनि म के भन्न चाहन्छु भनेदेखि, वास्तवमा तिमोथीलाई पावलले जुन शिक्षा दिइराखेको छ तपाईँ र मेरो लागि आज एकदमै सार्थक छ, हरेक व्यक्तिको लागि, मेरो लागि दिनदिनै। त्यही भएर हामीले दैनिक रूपमा हाम्रो क्रुस बोक्नुपर्छ भन्ने कुरा छ नि। दिनदिनै हामीलाई परीक्षा आउन सक्छ, हामीलाई निराश बनाउन सक्छ, हामीलाई यताउता हल्लाउन सक्छ, तर परमेश्वरको वचनमा स्थिर तपाईँ र मेरो जीवनले येशु ख्रिस्टको स्वभावलाई, उहाँको शान्तिलाई, उहाँको शक्तिलाई जिउन सक्छ है सक्दैन। तपाईँ र मेरो शक्तिमा हामी विजयी जीवन जिउन सक्दैनौँ। त्यसैले तिमोथीलाई यो सात पदमा, एकको सात पदमा जुन कुरा भनेको छ एकदम महत्त्वपूर्ण, त्यस कारण अलिकति दोहोऱ्याउनु होला है, म अर्को हप्ता चाहन्छु, किनभने अझै एक पेज दुई पेज बाँकी छ यहाँ मेरो। अर्को हप्ता त्यो तिनवटा कुरा तपाईँलाई म सकारात्मक कुरा, अनि यो कति जरुरी छ हामीले बुझ्नु एज अ बिलिभर्स है, त्यो कुरा म तपाईँलाई भन्न चाहन्छु। हामीले सिक्दै गर्दाखेरि म त के भन्छु भनेदेखि, हामी जुन दिन विश्वास गर्छौँ सायद धेरै कुरा बुझेका पनि हुँदैनौँ, तर हामी उहाँमा पवित्रीकरण हुँदै बदलिँदै जान्छौँ। परमेश्वरमा सबभन्दा मुख्य उद्देश्य, भिजन फर अ क्रिस्चियन, तपाईँलाई मैले घरिघरि भन्ने गर्छु नि, हो चाहिँ येसु जस्तो हुने कुरा हो। तपाईँ र म संसारिक नै स्वभावमा जिइरहेछौँ, स्वार्थमा नै जिइरहेछौँ, दुई जिब्रे जीवन जिइरहेछौँ भनेदेखि चाहिँ तपाईँ र मेरो स्वर्ग जाने कुरा पनि नहुनसक्छ। येसु जस्तो हुने कुरा त परै जाओस्। त्यसैले हरेक व्यक्तिको लागि चुनौती के हो, हामीले दिनदिनै के गरिरहेछौँ, कुन कुराको लागि जिइरहेछौँ। एकजना मान्छेले मलाई भन्नुहुन्थ्यो, बेलुका सुत्नुभन्दा अगाडि तपाईँको मनमा के आउँछ, उठ्ने बित्तिकै के आउँछ, तपाईँ त्यही हो। त्यसकारण प्रियहरू हो के, त्यो कुरा चाहिँ परमेश्वरको लागि असल व्यक्ति भएर जिउने निष्कपट विश्वास हो त, परमेश्वरको प्रेम, प्रेमको शक्ति हो त, त्यसको बारेमा चाहिँ हामी अर्को हप्ता हेर्नुहोस्। आउनुहोस् हामीहरू प्रार्थना